यो प्रेरितको पुस्तक जसलाई चाहिँ प्रेरितका कामहरू भनिएको छ, यो पुस्तक चाहिँ एउटा ऐतिहासिक पुस्तक हो। यसको मतलब यहाँ चाहिँ के ऐतिहासिक घटनाहरूको अभिलेख गरिएको छ। अनि यसमा चाहिँ विशेष दुईटा कुराको अभिलेख गरिएको हामी पाउँछौँ अथवा रेकर्ड पाउँछौँ। पहिलो चाहिँ यहाँ प्रभु येशु ख्रीष्टको मण्डलीको जन्म भएको र यसको वृद्धि भएको अभिलेख पाउँछौँ, जसको भविष्यवाणी चाहिँ प्रभु येशु ख्रीष्ट स्वयंले उहाँ क्रुसमा जानुभन्दा अगाडि नै 18 पदमा मत्तीको 16 अध्यायमा यसरी गर्नुभएको थियो। मसँगै हेरौँ, मत्ती 16:18 पत्रुसलाई भन्दै हुनुहुन्छ, जसले चाहिँ भर्खरै येशु ख्रीष्टलाई जवाफ दिएका छन्। प्रश्न थियो, म को हुँ, मानिसहरूले के भन्दछन्? अनि जवाफमा पत्रुसले भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। यो ठिक, यो सही, यो जवाफ, यो अचम्मको सत्यता कि जो मानव शरीरमा हेरिरहनु भएको इजरायलमा हुनुभएको येशु, जो नासरतमा हुर्कनु भएको, जो बेथलेममा जन्म भएको एउटा यहुदी मानिस, तैपनि उहाँ चाहिँ मानिस मात्र हुनुहुन्न, तर उहाँ चाहिँ को हुनुहुन्छ? जीवित परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा चाहिँ पत्रुसले स्वीकार गरे। अनि त्यो स्वीकार एकदम सही थियो। हामी मत्ती 16:17-18 यो खण्डमा चाहिँ ज्यादै 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 महत्वपूर्ण सत्यता यहाँ पाउँछौँ, जुन चाहिँ एउटा तपाईँ र म जस्तै मान्छे, ऊ एउटा मछुवा थियो पत्रुस, साधारण मान्छे, अनि उसले चाहिँ येशु ख्रीष्ट जो अगाडि हुनुहुन्थ्यो उहाँलाई यसरी जवाब दिन्छ 16 पदमा, फेरि तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। तपाईँ के भन्नुहुन्छ? येशु को हुनुहुन्छ भनेर भन्नुहुन्छ तपाईँ? यहाँ पत्रुसले भन्छ, तपाईँ एउटा गुरु मात्र होइन, तपाईँ एउटा शिक्षक मात्र होइन, तपाईँ एउटा धर्म सुरु गर्नुभएको आउनुभएको मान्छे होइन, तपाईँ एउटा मानिस मात्र हुनुहुन्न, यद्यपि मानव शरीरमा हुनुहुन्छ, तपाईँ चाहिँ जीवित परमेश्वरकै पुत्र हुनुहुन्छ, तपाईँ इजरायलको मसीह हुनुहुन्छ, पुरान नियममा भविष्य वक्ता गरिएको तपाईँ नै हुनुहुन्छ। अब यति भनेपछि प्रभु येशुले चाहिँ उसलाई यसरी 17 पदमा जवाफ दिनुभयो, अनि येशुले जवाफ दिएर उनलाई भन्नुभयो, योनाका छोरा सिमोन, तिमी धन्य हौ, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। अनि त्यसपछि ज्यादै महत्वपूर्ण भविष्यवाणी 18 पदमा प्रभु येशुको मुखबाट निस्किन्छ, अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु। अर्थात् तिमी पत्रुसले भर्खरै जो म हुँ भनेर तिमीले स्वीकार गर्यो यो सत्यता कि म चाहिँ जीवित परमेश्वरको पुत्र ख्रीष्ट हुँ भन्ने यो सत्यतामाथि, यही चट्टानमाथि म आफ्नो के बनाउनेछु? मण्डली बनाउनेछु। अनि नरकका ढोकाहरू, जति सुकै भयानक शत्रुहरू पनि यसमाथि विजय हुने छैनन्। त्यसैले प्रेरितको पुस्तकमा पढ्दा चाहिँ हामीले यो प्रभु येशूले भन्नुभएको भविष्यवाणी चाहिँ पूरा हुन थालेको हामी पाउनेछौँ। दोस्रो रेकर्ड अथवा अभिलेख चाहिँ प्रेरितको पुस्तकमा के पाउँछौँ भने, प्रभु येशूको एउटा महान आज्ञा अब पूरा हुन थालेको पनि पाउँछौँ। यो महान आज्ञा जुन प्रभु येशूले आफ्नो चेलाहरूलाई दिनुभयो, यस एकपटक मर्कुस 16:15 हेरौँ, येशू ख्रीष्ट क्रुसमा मर्नुभयो। यो चाहिँ इतिहासकै अनन्तताकै सबभन्दा महत्वपूर्ण घटना हो कि पापीहरूको लागि, तपाईँको लागि येशु मर्नुभयो क्रुसमा झुन्डिएर। किन तपाईँको लागि, मेरो लागि मर्नु पर्यो? हामी पापी भएकोले, अनि हाम्रो पापले हामी परमेश्वरबाट वञ्चित थियौँ, नरक जानुपर्ने मान्छे हौ हामी। म त हौ, तपाईँहरू, म नरक जानुपर्ने मान्छेको लागि येशु यो संसारमा आउनु भएर मेरो पापहरू बोकेर मरिदिनु भयो। यो नै खुसीको खबर हो। अनि उहाँ मरेको 3 दिनपछि जीवित हुनुभयो, अनि उहाँ स्वर्ग जानु अगाडि उहाँले चाहिँ आफ्नो चेलाहरूलाई यो महान महान आज्ञा मर्कुस 16 को 15 में यसरी दिनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा जाओ अनि हरेक प्राणीलाई सुसमाचार प्रचार गर सारा संसारमा गएर के गर रे सुसमाचार यो खुसीको खबर कि येशु ख्रीष्ट पापीहरूको लागि मर्नु भएको छ मृत्युलाई जितेर बौरी उठ्नु भएको छ उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुँदैन तर उसले अनन्त जीवन पाउँछ ऊ चाहिँ नरक जानुपर्ने मान्छे अब स्वर्ग जान पाउँछ कुनै धर्म कर्मले होइन कुनै उसले असल काम गरेर होइन उसले कुनै दशाज्ञा पालन गर्न खोजेर होइन ऊ चर्च गएकोले पनि होइन उसले केही गरेकोले होइन तर येशु ख्रीष्ट उसको लागि मरिदिनु भएकोले अनि उसले चाहिँ आफ्नो पापबाट पश्चाताप गरेर आफ्ना झुटा मूर्तिहरू देवदेवीहरूलाई छोडेर ऊ जिउँदो परमेश्वरको पुत्र येशु ख्रीष्टमा विश्वास गरेकोले उसले चाहिँ मुक्ति पाउँछ अनन्त जीवन पाउँछ यो सुसमाचार चाहिँ सबैलाई सुनाऊ सबैलाई चाहिन्छ मुक्ति सबै पापी छन् त्यसैले कहाँ जाऊ सारा संसारमा जाऊ र हरेक प्राणीलाई सुसमाचार प्रचार अब यो आज्ञा चाहिँ अब प्रेरितको पुस्तकमा पूरा हुन थालेको पाउँछ त्यसैले ऐतिहासिक पुस्तक हो प्रेरितको पुस्तक चाहिँ जसमा चाहिँ यो दुईटा कुराको अभिलेख छन् मण्डलीको जन्म र वृद्धि एक र महान आज्ञाको पूरा हुआ एक जुन आज्ञा बमोजिम चाहिँ पहिलो प्रचारकहरू र विश्वासीहरू यस काम कारवाहीका निम्ति विश्वव्यापी रूपमा सुसमाचार प्रचार गर्न चाहिँ उनीहरू एकदम परिचालित भए अनि ज्यादै एकदमै रोचक पुस्तक हो प्रेरितको पुस्तक त्यहाँ चाहिँ जाति जातिका यो सबैभन्दा असल शुभ समाचार चाहिँ प्रचारिन थालेको छ अनि जुन सुसमाचार चाहिँ एउटा व्यक्तिले सुनेर जब विश्वास गर्छ नि ऊ चुप बस्न सक्दैन ऊ चाहिँ आफ्नो मुख बन्द गरेर बस्न सक्दैन उसले चाहिँ बताउँदै उसलाई परमेश्वरको प्रेमले उसलाई करमा पार्छ अनि त्यो घटनाहरू चाहिँ यो प्रेरितको पुस्तकमा भइरहेको पाउँछौँ साधारण मान्छेहरू तपाईँ हामी जस्तै मान्छेहरूद्वारा चाहिँ यो प्रभुको महान आज्ञा चाहिँ अब विश्वव्यापी रूपमा चाहिँ फैलिन थाल्छ त्यो भयो यो ऐतिहासिक पुस्तक हो भन्ने गुना दोस्रो यो लेख्ने यो पुस्तक लेख्ने व्यक्ति को हुन् द बाइबलको लेखक त परमेश्वर हुनुहुन्छ यसमा 66 पुस्तकहरू छन् तर परमेश्वरले चाहिँ यो बाइबल लेखाउनलाई उहाँले 40 भन्दा बढी व्यक्तिहरूलाई प्रयोग गर्नुभयो हामी जस्तै मान्छेहरूलाई तर उनीहरूले चाहिँ परमेश्वरको पवित्र आत्माले प्रेरणा पाएर उनीहरूले लेखेका हुन् तब हामीलाई प्रश्न उठ्छ यो प्रेरितको पुस्तक लेख्ने मान्छे चाहिँ को थियो त उसलाई चाहिँ लुका भनिएको छ यद्यपि प्रेरितको पुस्तकमा उसले आफूलाई भन्दैन तर एकचोटि प्रेरितको एक अध्यायमा अब हेर्नुहोस् त प्रेरितको पुस्तक एक अध्यायको एक पदमा आँखा लगाउनुहोस् त मसँगै यहाँ लेखकले एकजना थियोफिलस भन्ने एकजना विश्वासीलाई सम्बोधन गरेर लेखेको पाउँछ यो थियोफिलसको बारेमा हामीलाई केही पनि थाहा छैन तर एउटा विश्वासी थियो भन्ने जान्न निश्चय छ अनि ऊ चाहिँ पहिलो शताब्दीको विश्वासी थियो जसलाई चाहिँ यो लेखियो र उसको लागि मात्र लेखिएको चाहिँ होइन हाम्रो लागि पनि लेखिएको हो अनि एकको एक पदमा यसरी लेख्छन् यो लेखकले हे थियोफिलस येशूले जे गर्न र सिकाउन थाल्नुभयो ती सबै कुराहरूको विषयमा पहिलो बयान मैले गरेको छु यति पढ्ने बित्तिकै हामीलाई प्रश्न उठ्छ यो लेखकले यो पहिलो बयान कहाँ गरेछन् त जुन चाहिँ येशूले गर्न र सिकाउन थाल्नुभएको कुराहरूको पहिलो बयान चाहिँ कहाँ पाइन्छ त अनि बाइबललाई बाइबलसँग तुलना गर्यो भने हामीलाई जवाफ मिल्छ लुकाको सुसमाचारको एक अध्यायमा मसँग पल्टाउनुहोस् अनि त्यहाँ तपाईँले जवाफ पाउनुहुनेछ र त्यहाँ एकदेखि पढ्न थाल्यो भने हामीलाई चाहिँ प्रेरितको पुस्तकको लेखक हामीलाई पत्ता लाग्छ लुकाको एकको एकमा पढ्छौ हामीहरूको बीचमा पूरा निश्चयतासित विश्वास गरिएका कुराहरूको विषयमा क्रमैसँग बयान दिने काममा धेरैजनाले हात हालेका हुनाले जसरी सुरुदेखि नै आफ्नै आँखाले देख्नेहरूले र वचनका सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए मलाई पनि हे माननीय थियोफिलस त्यही व्यक्तिको नाम आउँछ, उसलाई यहाँ सम्बोधन गर्दैछ, हे माननीय थियोफिलस। ऊ चाहिँ अलिकति गनिने वर्गको मान्छे रहेछ त्यति पनि हामीले अनुमान लगाउन सक्छौँ। हे माननीय थियोफिलस, पहिलेदेखि कि सबै कुराहरूको पक्का ज्ञान प्राप्त भएको हुनाले तपाईँका लागि क्रमैसँग लेखिदिन असल लाग्यो। यस उद्देश्यले कि जुन कुराहरूको विषयमा तपाईँले शिक्षा पाइसक्नु भएको छ, यसको मतलब थियोफिलस क्रिस्चियन भइसकेको थियो, सुसमाचार उसले पाइसकेको थियो, तर उसलाई चाहिँ अब विस्तृत रूपमा चाहिँ लिखित रूपमा यहाँ दिएको हुनाले हामीसँग पनि भयो। जुन चाहिँ यहाँ लेखेको छ ती पक्का रहेछन् भनी तपाईँलाई थाहा होस्। अब यो लुकाको सुसमाचार उहिलेदेखि नै यो लुका भन्ने एउटा व्यक्तिद्वारा लेखिएको भनेर चाहिँ सुरुका विश्वासीहरूले भनेका छन्। अनि यो प्रेरितको पुस्तकमा चाहिँ पहिलो बयान मैले जुन लेखिसकेँ थियोफिलस भनेको चाहिँ यो लुकाको सुसमाचार रहेछ। अनि अब प्रेरितको पुस्तक चाहिँ लुकाले लेखेको दोस्रो बयान रहेछ। लुकाको सुसमाचारमा चाहिँ येशु ख्रिस्टको जन्म र उहाँले गर्नुभएको कामहरू, विशेष गरी उहाँको मृत्यु र तीन दिनपछि उहाँ चिहानबाट बौरेर उठ्नुभएको कुरा र स्वर्ग जानुभएको कुरासम्म पहिलो बयानमा लेखिएको छ भने प्रेरितको पुस्तक लुकाको दोस्रो बयानमा चाहिँ त्यसपछि के भयो चाहिँ हामीलाई बताइएको छ। को थियो त यो लुका? हामी कलसी चार अध्यायमा एकचोटि पल्टाउँदा हामीलाई केही कुराहरू थाहा छ लुकाको बारेमा। जब हामी बाइबलका अरू खण्डहरूमा पढ्छौँ कलसी चारको चौध पदमा, कलसीको पत्र चाहिँ पावल भन्ने विश्वासीले जेलखानाबाट लेखेका हुन्, रोम अथवा इटलीबाट। अनि कलसी चारको चौध पदमा चाहिँ उसले यो पत्र लेख्दाखेरि उसँगै एकजना अर्को विश्वासी पनि हुनुहुन्थ्यो, कम्तीमा अर्को एकजना अरू पनि थिए। अनि एकजनाको नाम चाहिँ यस प्रकारको थियो कलसी चारको चौधमा, उसले चाहिँ अब अन्तिममा चाहिँ सबैलाई अभिवादन अर्थात् हाम्रो तरिकाले भन्यो भने जय मसीह भन्दैछन्। अनि यहाँ चारको चौधमा पावलले लेख्छन्, प्रिय वैद्य लुका र डेमासले तिमीहरूलाई सलाम पठाउँदैछन्। अनि त्यसैले यो पत्र लेख्दाखेरि त्यहाँ लुका पनि सँगै रहेछ, पावलको साथमै। त्यसैले यसबाट के बुझ्छन्, लुका चाहिँ पावलको सहकर्मी थिए यो सुसमाचार प्रचारमा। अनि अर्को कुरा पाउँछन् चाखलाग्दो, यो प्रेरितको पुस्तकको लेखक जसको नाम लुका, उसको पेसा चाहिँ ऊ डाक्टर रहेछ। डाक्टर धेरै अध्ययन गर्नुपर्ने व्यक्ति, धेरै तालिम पाएको व्यक्ति, एउटा एकदम सिप कामलाग्दो सिप भएको व्यक्ति, ऊ चाहिँ पावलको साथमा हिँडिरहेको छ। अनि उसलाई चाहिँ यसरी भनेको छ, ऊ चाहिँ प्रिय वैद्य लुका। यसको मतलब विश्वासीहरूको बीचमा ऊ एकदम प्रिय थियो। एकदम भेट्ने छ लुकालाई स्वर्गमा, प्रिय वैद्य लुका। अब लुका चाहिँ पावलको सहकर्मी मात्र थिएनन्, लुका चाहिँ पावलको विशेष सहकर्मी थिए। पावलका कतिपय सहकर्मीहरूले चाहिँ पावललाई छोड्दै गए विभिन्न कारणले, अनि कति चाहिँ उसँग हुन पनि सक्दैनथे उनीहरूको जिम्मेवारीको कारणले, तर लुका चाहिँ अन्तसम्म नै पावलसँगै छ। पावलको मृत्यु हुने लागेको बेलासम्म पनि पावलसँगै छ। त्यो कुरा चाहिँ पावलको अन्तिम पत्र दोस्रो तिमोथीको पुस्तकबाट हामी जान्न सक्दछौँ। दोस्रो तिमोथीमा पल्टाउनुहोस् चार अध्याय, अनि पावलले पत्र लेख्दैछन् तिमोथीलाई, उसले प्रभुमा हुर्काएको डोर्याएको उसको विश्वासको छोरो तिमोथीलाई चाहिँ जेलबाट लेख्दैछन्। बुढो वृद्ध भइसक्यो पावल, उसको मर्ने बेला आइसक्यो, मृत्यु चाहिँ उसलाई चाहिँ तरवारले नै उसलाई टाउको काटिदिनेवाला छ निरो भन्ने रोमी सम्राटले। अनि पत्रमा के लेख्छन् नौ पदमा हेर्नुहोस् त, चारको नौ, तिमोथीलाई म कहाँ चाँडै आउने प्रयत्न गर, किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ र थेसलोनिका गएको छ, क्रेसेन्स गलातिया, तितस चाहिँ डालमतिया गएका छन्। एकजना मात्र मसँग छ, को होला त्यो प्रिय वैद्य लुका? एघार पद, लुका मात्र मसँग छन्। लुका चाहिँ पावलको अन्तिमसम्म सहकर्मी थियो, यसरी हामीलाई केही कुराहरू चाहिँ यो लेखकको बारेमा जानकारी भएको छ। अब अर्को कुरामा है, यो प्रेतको काम ऐतिहासिक पुस्तक हो भनेर हामीले अध्ययन सिक्यौं, अर्को चाहिँ यसको लेखकको बारेमा केही जानकारी लियौं। अब यो पुस्तक कुन समयतिर लेखिएको हो त, अथवा त्यो भन्दा पनि यो पुस्तकले इतिहासको कुरा गर्दैछ भने इतिहासको कुन समयलाई समेटेको छ? यो पुस्तकले करिब 30 वर्षको समय अवधिलाई समेट्छ। यो चित्रमा चाहिँ हामीले राम्रोसँग अहिले पछि हेर्नेछौँ, प्रेरितको पुस्तकको सुरुवात चाहिँ यहाँदेखि हुन्छ, जब येशु चाहिँ स्वर्ग जानुहुन्छ है, येशुको स्वर्गारोहण, उहाँ चाहिँ क्रुसमा मर्नुभयो, गाडिनु भयो, 3 दिनपछि बौरी उठ्नु भयो, 40 दिनपछि चाहिँ उहाँ स्वर्ग जानुभयो। अनि त्यहाँदेखिको घटनालाई लिँदै लिँदै अन्तसम्म चाहिँ इसाई सम्बत 61 AD चाहिँ प्रेरितको पुस्तकले चाहिँ बयान गर्ने घटनाहरूको अन्त हुन्छ। त्यसैले गर्दा लगभग 30 वर्षको समयलाई चाहिँ समेटेको छ। अनि अचम्मको कुरा के भने 30 वर्ष मात्रै यो छोटो अवधिभित्र चाहिँ अति नै महान कामहरू चाहिँ सम्पन्न हुन्छ। 30 वर्षभन्दा धेरै होइन, म 45 भन्दा बढी वर्ष भइसकेँ। 30 वर्ष त एकदम छोटो समय हो। कस्ता कस्ता महान कुराहरू सम्पन्न भयो भने नम्बर एकमा चाहिँ प्रभु येशु ख्रिस्टको सुसमाचार फैलियो, अनि फैलियो भन्दा साँच्चै फैलियो, अलिअलि अलिअलि बिउ छरे जस्तो होइन। यहाँ उतापट्टि तपाईँले रोमी साम्राज्य अथवा युरोप, अनि त्यहाँ मध्य पूर्व अफ्रिका पनि छ, त्यसको चाहिँ मानचित्र देख्न सक्नुहुन्छ। सुसमाचार कहाँबाट सुरु भयो? यरुसलमबाट। यहाँ देख्नुहुन्छ है, यहाँबाट सुरु हुन्छ सुसमाचार। इजरायलको यरुसलम, यो भूमध्य सागर हो, यहाँ तल अफ्रिका छ मिश्र, अनि यरुसलमबाट सुसमाचार सुरु भएर त्यसपछि विभिन्न ठाउँमध्ये यहाँ सिरियामा पुग्छ, जहाँ अहिले विभिन्न भइरहेको छ घटनाहरू, अनि सिरियाबाट अरेबियातिर यतातिर आयो भने चाहिँ कतिजना अरब राष्ट्र जानुभएको छ, त्यतातिर फैलियो। त्यो बेलामा त इस्लाम थिएन। अनि त्यसपछि एसिया माइनर, यो ठुलो क्षेत्र जुन देख्नुहुन्छ यसलाई हालमा टर्की भन्छ, पहिला चाहिँ यसलाई एसिया माइनर अथवा सानो एसिया भनिन्थ्यो। हामी चाहिँ ठुलो एसियामा छौँ, भारत, नेपाल, चीन, रुसको कतिपय भाग होइन, तर एसिया माइनरमा फैलियो। कैयौँ मण्डलीहरू यहाँ स्थापना भयो, जसलाई पत्रहरू लेखिएको छ, कलसी, एफएससी इत्यादि। त्यसपछि सुसमाचार यहाँबाट युरोपमा फैलियो। अब यो त अर्कै महादेश हो है, अब एसियाबाट सुरु भएको, अमेरिकाबाट आएको होइन। अमेरिका भन्ने देश त 300 वर्ष 400 वर्ष पनि भएको छैन। एसियाबाट सुसमाचार फैलियो, एसिया माइनरमा आयो, अनि उता पनि गइरहेको छ है, अनि विभिन्न ठाउँ सबै तपाईँले भन्नु भ्याउँदैन, अनि युरोपमा फैलियो, हाम्रो देशमा आउनेछ यही पालि नभए पनि कालान्तरमा, अनि मेसिडोनिया छ भन्न सुरुमा, मेसिडोनिया प्रान्त उत्तरमा, त्यसपछि तल ग्रिस प्रान्त, यो अखैया पेङ्क्रिया यसलाई चाहिँ ग्रिसमा छ, जहाँबाट चाहिँ सिकन्दर इमान शासकहरू आए, यो सुसमाचारभन्दा अगाडि नै हो तिनीहरू चाहिँ। अनि त्यसपछि चाहिँ सुसमाचार फैलिन्छ अझ पर इटलीमा, रोम है यहाँ छ, अनि तर यता पनि नबिर्सौँ सुसमाचार है फैलिन्छ अफ्रिकामा पनि, जुन चाहिँ आचार्यमा हामीले इथियोपियाको नपुंसकको बारेमा हाम्रो अध्ययनमा आउँदैछ।
30 वर्षमा
अचम्म होइन? अनि यहाँ हामी देख्छौँ यो क्रममा चाहिँ कैयौँ मान्छेहरू बचाइए, मुक्ति पाए, अनगिन्ती मान्छेहरू चाहिँ परमेश्वरको सन्तान बने। भन्नुपर्दा समाजको सबभन्दा तल्लो वर्गका मानिसहरूदेखि लिएर समाजको सबभन्दा उच्च वर्गका मान्छेहरू समेतले उद्धार पाए, पुरुषहरू स्त्रीहरू, यहुदीहरू, अन्य जातिहरू, ग्रीकहरू, आदिवासीहरू, यसको मतलब त्यो बेलामा चाहिँ बोलिने भाषा चाहिँ ग्रिक थियो यो रोमी साम्राज्यमा, जस्तै कि अहिले चाहिँ सबै ठाउँमा गएर बुझिने भाषा चाहिँ कुन चाहिँ हो, अङ्ग्रेजी। त्यो बेला चाहिँ ग्रिक थियो, त्यसैले नयाँ नियम ग्रिकमा लेखियो भन्ने कुरा पनि अहिले कुरा गर्नेछौँ। तर ग्रिक भाषा बोल्न नसक्नेहरू पनि थिए, उनीहरू चाहिँ लाई चाहिँ आदिवासी भनेर अनुवाद गरिएको छ, उनीहरू चाहिँ अहिले चाहिँ अङ्ग्रेजी नजाने भने जस्तो क्या। अनि आदिवासीहरू पनि सुसमाचार फैलियो, पढेका नपढेका, गरिब धनी, उनीहरूले मुक्ति पाउँदै थिए, वृद्ध जवान, प्रेतको पुस्तकमा सबै पाउँछन् है, शासक प्रजा सबै पाउँछ, उनीहरूले मुक्ति पाइरहेका छन्। कोही यहाँ कोही यहाँ, सबै त होइन, यहाँ त्यहाँ यहाँ त्यहाँ गर्दै 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 एकदम सबै जोड्दाखेरि त धेरैजना हुन्छ। अनि शिक्षित वर्ग, अशिक्षित वर्ग मुक्ति पाइरहेका छन्। सुसमाचारले यस्तो अद्भुत काम गर्यो, प्रभुले गर्नुभयो। अनि यो 30 वर्षभित्रमा अरू के भयो? सुसमाचारले चाहिँ मानिसको जीवनमा अत्यन्तै प्रियहरू ठुलो 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 परिवर्तनहरू ल्यायो। पुर्ख्यौलेदेखि मानिरहेको ती अन्धविश्वासका रीतिरिवाजहरू, ती अन्धकारका धर्महरू जुन हामीले पनि मान्थ्यौँ, ढुङ्गालाई पुज्दैन थियो हामी, हात उठाउनु पऱ्यो भने सबैजना उठाउनु पर्छ होला, हामीले चाहिँ एउटा बोल्न नसक्ने, देख्न नसक्ने, हाम्रै मान्छेले हातले बनाएको चिजहरूलाई पूजा गर्यो, परमेश्वरलाई नचिनेर अन्धकारमा थियो हामी। अनि त्यो बेलामा के भने त्यस्तै मान्छेहरू थिए है, अनि त्यस्ता व्यक्तिहरू चाहिँ ती सब परित्याग गरे। कोही कोही त एकदम धर्ममा पनि उनीहरू ठुला ठुला पद भएका मान्छेहरू थिए, पुजारीहरू, अनि विभिन्न खालका झाँक्रीहरू विभिन्न थिए उनीहरू। उनीहरूले पनि आफ्नो सबै ओहदा त्यागेर प्रभु येशु ख्रीष्टलाई पछ्याउन थाले। प्रेतको पुस्तकमा यी कुराहरूको अभिलेख छ प्रियहरू। अनि उनीहरूको अधर्मका कामहरूमा गर्ने अनेकौं वस्तुहरू, जस्तो कि मन्त्रको किताबहरू, अनि किताब भनेको धेरै महँगो हुन्थ्यो पहिला, अहिलेको हिसाबमा लाखौं रुपियाँ लाग्थ्यो, तर तीहरू पनि यो सुसमाचार पाएपछि, येशु ख्रीष्टलाई चिनेपछि ती मान्छेहरूले के गरे? आगोमा जलाइदिए। यो त ठुलो परिवर्तन हो, कति मान्छे भएर बेच्न जान्थ्यो होला, अलिकति पैसा त आउँछ भने होइन, उनीहरू त यो त दुष्ट काम हो भनेर आगोमा जलाइदिएछन्। अनि त्यसपछि हामी पढ्छौँ मानिसहरू जब सुसमाचार सुनेर प्रभु येशूलाई चिने, जीवित परमेश्वरको सन्तान बने, उनीहरूले चाहिँ मान, इज्जत, ओहदा, धन सम्पत्ति सबै त्याग्न पनि तयार भए। यदि आवश्यक पर्यो भने उनीहरू त्याग्न पनि तयार भएको हामी पाउँछौँ, प्रेरितको पुस्तकसम्मको घटनाहरू छ। उनीहरू चाहिँ चुपचाप बस्नु सट्टामा उनीहरू बरु झ्यालखाना जान पनि रोजे, प्रेरितको पुस्तकमा यी अभिलेख गरेको छन्। अनि उनीहरू ले चाहिँ छिमेकीहरूबाट अनेकको निन्दा पनि सहन पनि तयार भए, चुप्लाएर बस्नुभन्दा, किनभने प्रभु येशूले आदेश दिनुभएको थियो महानाज्ञमा, सारा संसारमा जाओ र सुसमाचार प्रचार गर। 30 वर्षसम्म प्रियहरू, अरू के भयो? सुसमाचार मानिसको मुख्य तिनै समूह कहाँ पुग्यो? एकचोटि फेरि आउनु पर्ने हुन्छ। नुहको 3 जना छोराहरू थिए, नामहरू के थिए भन्नुहोस् त? आठजना मात्र बचेका थिए नुहको जल प्रलयमा, अनि त्यो 3 जना छोराबाट चाहिँ संसारको सबै मानव जातिहरू आएका हुन् त्यो 3टाबाट। साधारण प्रकारले उनीहरूको विभाजन हेर्ने भने चाहिँ सेमका सन्तानहरू भनेको चाहिँ यहाँ यहुदीहरू र अरेबियनहरू, अनि हामका सन्तान भनेको चाहिँ अफ्रिकनहरू, अनि यावेदका सन्तान भनेको चाहिँ यहाँ माथिले युरोपेलीहरू, अनि अनि हाम्रो कति एसियाका जातिहरू पनि युरोपबाट आए, अनि त्यसैले हाम्रो जुन यहाँ इन्डिया नेपाल यो एरियामा, यसरी चाहिँ यो 3 मुख्य मानव समूहमा सुसमाचार फैलिएको कुरा चाहिँ प्रेरितको पुस्तकमा बताएको छ। सेमका सन्तान यहुदीहरू उदाहरणका लागि, हामका सन्तान भनेको त्यही इथियोपियाको नपुंसकको कुरा छ, अनि उसबाट अवश्य नै त्यहाँ मण्डली सुरु भयो। यापेतका सन्तानको उदाहरणको लागि चाहिँ कर्नेलियस र अन्य जातिहरू छन् जो चाहिँ हामी पढ्छौँ प्रेरितको पुस्तकमा। अब कुरा आउँछ यस्तो असम्भव काम, यो असम्भव काम हो, 30 वर्षमा यस्तो काम सम्भव हुनु भनेको, यो असम्भव काम फेरि पुरा गर्नेहरू जो मान्छेहरू थिए नि, न उनीहरूसँग सम्पत्ति थियो र धनी थिएन, न उनीहरूसँग शिक्षा थियो, न उनीहरूसँग राजनीतिक अधिकारै थियो, उनीहरू माछा मार्ने मछुवाहरू थिए, पत्रुस, योहन्ना, अन्द्रियस, फिलिप जस्तै हुन्। अनि उनीहरू भन्नुपर्दा उनीहरू मछुवा र पाल बुन्नेहरू, पाल बुनेर आफ्नो जीविका चलाउने मान्छेहरू थिए। अझ भन्नुपर्दा उनीहरू चाहिँ तिरस्कृत यहुदी समाजका जातिबाट आएका उनीहरू, एउटा सानो समूह, प्राय तल्लो वर्गका मानिसहरू थिए उनीहरू। अनि उनीहरूले नै यो सुसमाचार चाहिँ जुन प्रचार गरे, यो सुसमाचारलाई चाहिँ परमेश्वरकै पवित्र आत्माले त्यो सुसमाचारद्वारा यो विश्वलाई हल्लाउनु भयो यो छोटो समयभित्र। अनि त्यसैले सबै महिमा, सबै श्रेय, यो 30 वर्षभित्रमा जे जे भएको घटना जुन प्रेरित पुस्तकमा पढ्दैछ नि, यो सबै चाहिँ श्रेय चाहिँ कसलाई जान्छ भने पवित्र आत्मालाई जान्छ, अर्थात् परमेश्वरलाई। यो चाहिँ अभिलेखको अन्तर्गत चाहिँ हामीले हेरेको बुँदाहरू है। अर्को कुरा के हामीले गर्न आवश्यक छ भने, यो प्रेरितको पुस्तक चाहिँ एउटा विशेष खालको पुस्तक हो है। अनि एउटा शब्द म प्रयोग गर्छु, त्यो बुझ्न चाहिँ तपाईँहरूलाई मद्दत गर्न खोज्छु। यो चाहिँ कस्तो पुस्तक हो भने अन्तरकालीन पुस्तक हो। अन्तरकालीन भने दुई कालको बीचको अन्तरकाल होइन, अर्थात् यो चाहिँ सुसमाचारका पुस्तकहरू, यहाँ माथि चित्रमा हेर्नुभयो भने है, जुन यहाँ सुसमाचारीय पुस्तकहरू भनेको छ, के हो यो सुसमाचारीय पुस्तक भनेको? यो मत्ती, मर्कुस, लुका, योहन्ना, जसमा चाहिँ प्रभु येशूको जन्म, बप्तिस्मा, उहाँको सेवा कार्य, उहाँको क्रुसको मृत्यु, उहाँ मरेर बौरी उठ्नुभएको अनि स्वर्ग जानुभएको, यो यी घटनाहरूलाई चाहिँ सुसमाचारी पुस्तकमा बयान गरिएका छन्। अनि त्यसपछि यो पालिकामा चाहिँ छैन, तर यहाँ चाहिँ मैले यहाँ लेख्न पाएको भए चाहिँ यहाँ लेख्ने नयाँ नियमको पत्रहरू भनेर, जुन चाहिँ रोमीको पुस्तकबाट सुरु हुन्छ, रोमी, कोरन्थी, गलाती, एफएससी, फिलिपी, कलसी इत्यादि है, यी पत्रहरू जुन यहाँ पछाडि छन्, जसमा चाहिँ क्रिस्चियन शिक्षालाई प्रस्तुत गरिएको छ, व्याख्या गरिएको छ, विस्तृत रूपमा हामीलाई परमेश्वरले चाहिँ हामीलाई अर्थीहरू, शिक्षाहरू दिनुभएको छ। तर चाहिँ ठ्याक्कै त्यो बीचमा, अब मैले छेक्नु भएन है, यो सुसमाचारीय पुस्तकहरू र पत्रहरूको बीचमा चाहिँ प्रेरितको पुस्तक भन्ने आउँछ। त्यसैले यो दुई बीचको यो पुस्तक अर्थात् अन्तरकालीन पुस्तकको अध्ययन हामीले गर्न लागेछौँ। हामीले पहिला सुसमाचारीय पुस्तक मध्ये एउटाको अध्ययन गर्यौँ, कुन चाहिँ अध्ययन गर्यौँ? मत्तीको सुसमाचारको है। हामीले झन्डै 36 क्लासहरू अध्ययन गरेका थियौँ। मत्तीको सुसमाचारमा चाहिँ हामीले के अध्ययन गर्यौँ भने, येशु ख्रिस्टको जन्म भएको, जो स्वर्गमा हुनुहुन्थ्यो उहाँ मानिस बनेर आउनुभएको, त्यसपछि उहाँ यहुदीहरूको बीचमा उहाँको सेवा कार्यको अध्ययन गर्यौँ, जसमा चाहिँ उहाँले परमेश्वरको राज्यलाई चाहिँ यहुदीहरूको सामु चाहिँ प्रदान गर्नुभयो। कसरी हामीले अध्ययन गरेका थियौँ, उनीहरूलाई भन्यो पश्चाताप गर, स्वर्गको राज्य नजिकै आएको छ। अनि यहुदीहरूले यदि विश्वास गरेका भए परमेश्वरले आफ्नो राज्य स्थापना गर्न सक्नुहुन्थ्यो, यद्यपि उहाँलाई थाहा थियो कि यहुदीहरूले चाहिँ येशू ख्रीष्टलाई स्वीकार होइन तर इन्कार गर्नेछन् भन्ने कुरा। त्यसैले इजरायललाई राज्य प्रदान गरे पनि उनीहरूले इन्कार गरे, हामीलाई यस्तो राजा होइन, हामीलाई त होइन, हाम्रो लडाइँहरू लड्ने राजा चाहिन्छ, हाम्रो पेट भरिदिने राजा चाहिन्छ, हामीलाई मुक्तिदाता राजा चाहिएको छैन खालको उनीहरूको प्रतिक्रिया भएपछि चाहिँ उनीहरूले प्रभु येशूलाई क्रुसमा टाँगे। अनि हामीले अध्ययन गर्यौँ उहाँको क्रुसको मृत्यु, उहाँको बौरी उठाए। अनि त्यसपछि हामी 81 यदि पत्रहरू पढ्न थाल्यौँ भने, रोमीको पुस्तक, कोरिन्थीको पुस्तक इत्यादि पढ्न थाल्यौँ भने, हामीले त्यस्ता कुराहरू पाउँछौँ पत्रहरूमा जुन चाहिँ हामीले सुसमाचारीय पुस्तकहरूमा देखेकै थिएन। अरे कहाँबाट आयो? हामी सुसमाचारीय पुस्तकमा त प्रभु येशूको मानव जीवनको घटनाहरू मात्र पाउँछौँ, त्यहाँ मण्डली भन्ने खासै पाउँदैन, खालि भविष्यवाणीको रूपमा मती 16:18 छ, म मण्डली बनाउने छु, तर कस्तो हो त्यो त्यहाँ उल्लेखै छैन है। मत्ती, मर्कुस, लुका, योहन्नामा मण्डली छैन, त्यहाँ मण्डली नखोज्नुहोस् है, भविष्यवाणीको रूपमा पाउनुहुनेछ। तर सुसमाचार पुस्तकहरूमा चाहिँ इजरायलसँग सम्बन्धित कुरा, यहुदीलाई राज्यको भविष्यवाणी थियो, जुन राज्य चाहिँ उनीहरूले इन्कार गरे राजालाई क्रुसमा टाँगेकोले। त्यसैले पत्रहरूमा त के पाउँछौँ, त्यहाँ त मण्डलीहरू पाउँछौँ, त्यहाँ कोरिन्थको मण्डली पाउँछौँ, फिलिपीको मण्डली पाउँछौँ, गलातियाको मण्डलीहरू, एकदम उनीहरू व्यवस्थित छन्। भनेको मतलब उनीहरूको एल्डरहरू भन्ने अगुवाहरू छन्, डिकनहरू भन्ने अगुवाहरू छन्, अनि उनीहरू चाहिँ नियमित रूपले भेला भइरहेका छन् ठाउँ ठाउँमा, रोममा, कोरिन्थमा, ठाउँ ठाउँमा। सुसमाचारको पुस्तकमा त्यस्तो पाउँदैनौँ, तर पनि पाउँदैन। यो त पत्रहरू पढ्दाखेरि त पावलले लेखिरहेको छ, एफेसस भएको प्रियजनहरूलाई भन्दैछ, अथवा कलसीमा भएका प्रियजनहरूलाई, पवित्र जनहरूलाई भन्दैछ। अनि त्यहाँ विश्वासीहरू चाहिँ नियमित रूपलाई भेट हुने, प्रार्थना गर्ने, सङ्गति गर्ने, एक ठाउँमा भेला हुन नछोड्ने, उनीहरू रोटी भचाई जस्तो प्रभुद्वारको दिएको विधिहरू पालन गरिरहेको हामी पाउँछौँ। त्यहाँ चाहिँ मण्डलीको सदस्यहरूलाई उनीहरूले कुनै पाप गर्दा उनीहरूलाई अनुशासन गरिएको, मण्डलीबाट निकालिएको पाउँछन्। अनि त्यसपछि यहुदी, अन्य जाति, एकदमै बिल्कुलै बराबर तहमा उनीहरू दुवैलाई क्रिस्चियन अथवा उनीहरू चाहिँ विश्वासी जन भनिएको पाउँछन्। यहुदी एकातिर, अन्य जाति अर्कोतिर, अनि अन्य जाति चाहिँ पहिला यहुदी बनेर परमेश्वरको सम्बन्धमा आएको हामी पाउँदैन। पहिला चाहिँ के हुन्थ्यो, यहुदी धर्म अपनाएका, यसरी लेखिएको हुन्थ्यो। तर अब पत्रहरूमा पुग्दाखेरि चाहिँ यहुदी अन्य जाति भिन्नता छैन, उनीहरू सह कर्मी, सह यात्रीहरू हुन्, एउटै शरीरका अङ्गहरू, यस्तो खालको कुराहरू पाउँछन्। यहाँ कहाँ पाउँछन्? पाउँदैन सुसमाचारी पुस्तकहरूमा, मत्ती, मर्कुस, लुका, योहन्नमा चाहिँ छैन, पत्रहरूमा चाहिँ पाउँछन्। अनि त्यसो भए हामीलाई प्रश्न उठ्छ, कसरी यो भयो त? हामी खालि मत्ती, मर्कुस, लुका, योहन्न पढेर एकैचोटि हामी रोमी, कोरिन्थी इत्यादि पढ्न थाल्यो भने हामीले त्यहाँ बुझ्न गाह्रो हुन्छ, कहाँबाट आयो यस्तो खालको अभ्यासहरू। हो, ठिक त्यही प्रश्नको जवाब चाहिँ अप्रेतको पुस्तकले दिन्छ। ती सब कुराको सुरुवात चाहिँ यहाँ भएको, जुन चाहिँ यहाँ थिएन, पछाडि छ, कहाँबाट आयो? प्रेतको पुस्तकले चाहिँ जवाब दिन्छ। अनि थियोफिलस जस्तै त्यहाँ थुप्रै क्रिस्चियनहरू हुनुपर्छ, जोसँग चाहिँ उनीहरूले चाहिँ सुसमाचार सुने, उनीहरूले विश्वास गरे, अनि उनीहरूलाई चाहिँ अब थप ज्ञानहरू, निर्देशनहरू र जानकारीहरू आवश्यक थियो। अनि त्यसैले यो प्रेरितको पुस्तक लेखिएको र यसको महत्त्व हामी बुझ्दछौँ। अब त्यो भयो, प्रेरितको पुस्तक चाहिँ एउटा अन्तर्कालीन पुस्तक हो भन्ने। अनि त्यसै सिलसिलामा चाहिँ एक दुईवटा अरू कुरा, प्रेरितको पुस्तकले चाहिँ त्यसैले हामीलाई के दिन्छ भने, यो पत्रहरू जुन लेखिए तिनीहरूको पृष्ठभूमि दिन्छ। यदि हामी प्रेरितको पुस्तकसँग परिचित भएन भने, यो रोमीको पत्र कहाँबाट आयो है, अनि यो कोरिन्थलाई लेखेको पहिलो पत्र अनि दोस्रो पत्र भन्छ कहाँबाट आयो, अनि किन लेखियो, त्यो बुझ्न हामीलाई कठिन पर्छ, खासै बुझ्न सकिँदैन पनि है। टाक्रा टुक्रै यसो पढौँला, तर खासै जुन उद्देश्यले त्यो पत्रहरू लेखियो नि, त्यो त त्यो उद्देश्यले बुझ्न सकिँदैन। अनि सर, नि तपाईँले एउटा चिठी पाउनुभयो भने कसरी पढ्नुहुन्छ? होइन, तपाईँले त पुरै पढ्नुहुन्छ र पुरै बुझ्ने तपाईँले प्रयास गर्नुहुन्छ नि। नयाँ नियमको पत्रहरू पनि हामीलाई बुझ्नलाई चाहिँ त्यसैले आवश्यक पृष्ठभूमि पनि चाहिन्छ, जो चाहिँ प्रेरितको पुस्तकले दिन्छ। भन्नुपर्दा चाहिँ झन्डै झन्डै सबै पत्रहरू जुन नयाँ नियममा छन्, होइन, रोमीदेखि लिएर तेस्रो यहुदासम्म चाहिँ का धेरै जसो, सबै त होइन, तर धेरै जसो पत्रहरू चाहिँ यही प्रेरितको पुस्तकको 30 वर्षको घटनाभित्र लेखिए। छोटकरीमा दिँदाखेरि सबभन्दा पहिलो लेखिएको पत्र चाहिँ याकुबको पत्र हो, हुन त पछाडि छ तर यो पहिलो लेखिएको 50 ईस्वी सम्बन्धमा। अनि त्यसपछि पहिलो थेसलोनिकी लेखियो, यो चाहिँ 54 एडीमा, यो चाहिँ एथेन्सबाट, यहाँ एथेन्स भन्ने चाहिँ ग्रिस हो, ग्रिसको राजधानी, यहाँबाट पहिलो थेसलोनिकी भनेर पत्र लेखिएको, यहाँको विश्वासीहरूलाई एकदम भारी सतावट भइरहने है, त्यो लेख्नेहरू त यहाँबाट भाग भगाइएको थियो है, किनभने त्यहाँ उनीहरूलाई चाहिँ मार्नै चाहिरहेको, केही अपराध गरेका थिएन, तर सुसमाचारले चाहिँ ठुलो विरोध उत्पन्न भएको थियो, शैतान त्यसको पछाडि थियो। त्यसपछि त्यसको लगत्तै पछि दोस्रो थेसलोनिकी लेख्यो फेरि है, अनि यहीँबाट, अनि त्यसपछि चाहिँ रोमीहरूलाई पत्र लेख्यो यहाँ है, पावलको धेरै पछि मात्र पुग्छ, तर पत्र चाहिँ उसले अगाडिबाटै लेख्छन् 60 एडीमा, यो चाहिँ कोरिन्थबाट, कोरिन्थ भनेको यहाँबाट,
त्यसपछि दोस्रो कोरिन्थीको पत्र लेखिन्छ, यो सायद चाहिँ फिलिपीबाट हो, जो चाहिँ मेसिडोनियाको यो मुख्य सहर यहाँ है फिलिपीबाट दोस्रो कोरिन्थीको पत्र लेख्छ। त्यसपछि पावलको तेस्रो कोरिन्थको भ्रमणमा चाहिँ यहाँ कोरिन्थबाट यहाँ लेख्छ फेरि गलातियामा भएका मण्डलीहरूलाई। त्यसपछि अब पत्रुस अर्को प्रेरित उसले चाहिँ बेबिलोनबाट यहाँ चित्र छैन, यहाँबाट गयो भने युफ्रेटिस टाइग्रिस नदी आउँछ, बिचमा मेसोपोटामिया हालको इराक हो, त्यो इराकबाट पत्रुसले पत्र ल्याएर सुषमा सुनाउन त्यहाँ गएको छ है बेबिलोनबाट। त्यसपछि एफेसस लेखिएको पत्र चाहिँ रोमबाट ऊ जेलमा पुगेको छ अब पावल, त्यहाँबाट उसले पहिलो कैदबाट लेखिएको पत्र हो त्यो चाहिँ एफेसस, अनि यो चाहिँ 64 एडीमा हो है। अनि त्यही सालमा चाहिँ उसले अरू पत्रहरू पनि लेख्छ नजिक नजिकै, फिलिपीलाई लेख्छ है, एफेससलाई लेख्यो, फिलिपीलाई लेख्यो, त्यसपछि कलसीलाई लेख्छ, अनि त्यसपछि एकजना व्यक्ति फिलेमोन भन्नेलाई कलसी मण्डलीकै एउटा विश्वासीलाई पनि लेख्छ। अनि अरू पत्रहरू चाहिँ प्रेरितको पुस्तकको घटनाभन्दा घटना भइसकेपछि लेखिएको बुझिन्छ, जस्तो कि दोस्रो पत्रुस 66 एडीमा, यहुदा 66 एडी, पहिलो तिमोथी 66 एडी होइन, तितस पनि 66 एडी, हिब्रूको पुस्तक 68 एडी, दोस्रो तिमोथी 68 एडीमा, पहिलो दोस्रो तेस्रो यहोन्ना चाहिँ 90 एडीमा वृद्ध यहोन्नाले लेख्छन्, अनि अन्तिम बाइबलको पुस्तक प्रकाश चाहिँ 96 एडीमा। यहाँ एजियन समुद्र अनि यहाँ पाटमोस भन्ने टापुमा चाहिँ कैद गरिँदाखेरि अन्तिम बाँचिरहने प्रेरित यहोन्नाले चाहिँ प्रकाशको पुस्तक लेखेर नयाँ नियम पुरा छ। त्यसैले प्रेरितको पुस्तक हामीले जति बुझ्यौँ नि, हामीलाई पत्रहरूको पृष्ठभूमि बुझ्न हामीलाई ठुलो मद्दत हुन्छ, अनि बाइबलको नयाँ नियमको ठुलो खण्ड र विशेष गरी वर्तमान सत्यताहरू हामीलाई उल्लेख चाहिँ प्रेरितको के अरे पत्रहरूमा उल्लेख छन्। अर्को कुरा, यो अन्तर्कालीन पुस्तक हो भन्ने विषयमा चाहिँ, अन्तर्कालीन भएकोले यसमा केही कुरा अस्थायी पनि छन्, सुरुवातको पुस्तक भएकोले, मण्डलीको युगको सुरुवातको पुस्तक भएकोले केही अस्थायी कुराहरू छन्, भनेको मतलब आज ती कुराहरू दोहोरिँदैनन्, आजको लागि होइनन् कति कुराहरू, जस्तो कि प्रेरितहरूले गरेको आश्चर्य कर्महरू। किनभने हेर्नुहोस् त दोस्रो कोरिन्थी 12:12 प्रेरितको पुस्तकमा विशेष गरी सुरु सुरुमा थुप्रै आश्चर्य कर्महरू हुन्छन्, अनि हामीले के बुझ्न आवश्यक छ भने यो प्रेरितको पुस्तकको एउटा विशेषता चाहिँ के भने, यो सुरुमा भएका ती घटनाहरू सबै पछि दोहोरिएर रहिरहेनन्, किनभने दोस्रो कोरिन्थी 12:12 अनुसार ती आश्चर्य कर्महरू विशेष गरी चाहिँ प्रेरितहरू को हुन् भनेर चिनाउने लक्षणहरू थिए। प्रेरितहरू को हुन्, आधिकारिक को हुन्, आधिकारिक प्रेरितहरूबाट हामीलाई शिक्षा आउनु पर्थ्यो, अनि प्रेरितहरू चिन्हलाई चाहिँ उनीहरूले आश्चर्य कर्म गर्न दिएको थियो। दोस्रो कोरिन्थी 12:12 पावलले लेख्छन्, साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजता, चिन्हहरू, अचम्मका कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए। अनि जब हामी तुलना गर्छौँ यो प्रेरितको पुस्तक र पत्रहरूलाई तुलना गर्यो भने चाहिँ हामीले के पाउँछौँ भने, कुन चाहिँ अस्थायी र कुन चाहिँ स्थायी छुट्याउन सकिन्छ, कुन चाहिँ अहिले पनि भइरहनु पर्ने रहेछ, कुन चाहिँ त्यो बेलाको लागि मात्र रहेछ छुट्याउन सकिन्छ। जस्तो कि हाम्रो अध्ययनमा भेट्छौँ है कि प्रेरितको पुस्तकमा चाहिँ पवित्र आत्मा, यहाँ हेर्नुहोस् है यो चित्रमा, यहाँ चाहिँ प्रेरितको पुस्तकको सुरुको पहिलो के अरे दोस्रो अध्यायमा चाहिँ पवित्र आत्माको आगमन भएको ज्यादै महत्त्वपूर्ण घटना उल्लेख छ पहिलोचोटि। अनि यो सुरुको समयमा चाहिँ विश्वासीहरूले अथवा विश्वास गर्ने व्यक्तिहरूले पवित्र आत्मा कसरी पाए भनेर तपाईँले हेर्नुभयो भने, कम्तीमा 4 फरक फरक तरिकाले पवित्र आत्मा पाएछ। प्रेरितको पुस्तकमा त्यस्तो छ है, त्यहाँ के यो नयाँ कुरा सुरु हुँदैछ, अनि त्यहाँ चाहिँ एउटा स्थायी परमेश्वरको प्रबन्ध चाहिँ सुरु भएको थिएन एक हिसाबले भन्यो भने। त्यसैले 4 प्रकारले पवित्र आत्मा पाएको हामी पाउँछौँ प्रेरितको पुस्तकमा, तर पत्रहरूमा हेऱ्यौँ भने एउटै तरिका मात्र छ, जुन चाहिँ
विश्वास गरेकै घडी पवित्र आत्मा पाएछ पत्रहरूमा हेऱ्यो भने. अनि त्यसैले हामीले छुट्याउन सक्छौँ प्रेरितको पुस्तकमा कुनै कुनै कुरा चाहिँ अस्थायी हुन् तर पत्रहरूमा हेऱ्यो भने चाहिँ स्थायी कुरा के रहेछ हामीले बुझ्न सक्छौँ. अनि त्यो नबुझेको हुनाले चाहिँ धेरै धेरै इसाईहरू चर्चहरू चाहिँ प्रेरितको पुस्तकमा गएर चाहिँ ठेस खान्छन् उनीहरू लड्छन् उनीहरूले त्यहाँ पढेर भन्छन् ओहो हामीले चाहिँ आश्चर्य कर्म गर्न सक्नु पर्यो हामीले पनि नासरतको येशूको नाममा उठ भनेपछि उठ्न सक्नु पर्यो मरेकोलाई जिउँदो पार्न सक्यो यस्तो ठान्छन् तर त्यो गलत हो. त्यो चिन्हहरू चाहिँ प्रेरितहरूलाई चिनाउने लक्षणहरू थिए र मण्डली सुरु भएको छ परमेश्वरले नयाँ काम सुरु गर्नुभएको छ इजरायललाई अब थाती राखेको छ राज्यको योजनालाई पनि अब पछि सारिएको छ अब म आफ्नो मण्डली बनाउँछु भन्ने परमेश्वरको नयाँ योजना सुरु भएको छ भन्ने कुराको प्रमाण दिनलाई चाहिँ सुरुमा अनेकौँ आश्चर्य कर्महरू गर्नुभएको थियो प्रभुले प्रेरितहरूद्वारा. तर अहिले त्यो आवश्यक छैन त्यो बेलामा नयाँ नियम पनि थिएन र त्यो बेला पुरानो नियम मात्र थिए त्यसैले पनि उनीहरूलाई प्रेरितहरूद्वारा चाहिँ शिक्षा दिनुपर्थ्यो. अनि त्यसैले शिक्षा जो आधिकारिक हुन्छ त्यो कहाँबाट आउने हो प्रेरितहरूबाट त्यसो प्रेरितहरूले कसरी चिन्ने उनीहरूको आश्चर्य कर्महरूबाट त्यसैले प्रेरितका लक्षणहरू भनेर हामीलाई बताएको छ. अर्को कुरा प्रेरितको पुस्तकमा चाहिँ थुप्रै कुराहरू चाहिँ प्रथम पटक भएको छ है प्रथम पटक चाहिँ क्रिस्चियन प्रचार है त्योभन्दा अगाडि चाहिँ क्रिस्चियन प्रचार भने नै हुँदैन थियो बत्तिसमा दिने हुनाले क्रिस्चियन प्रचार गरे होइन के बत्तिसमा दिने हुनाले चाहिँ प्रभु येशू क्रुसमा मर्नुभयो बौरी उठ्नुभयो भन्थे र प्रभु येशू त मर्नु भएको थिएन उसले त इजरायललाई प्रचार गर्दै थियो अहिले हाम्रो जस्तो प्रचार होइन उसको उसले चाहिँ पश्चातापको प्रचार चाहिँ कसलाई दिइरहेको थियो भने अन्य जातिहरूलाई होइन यहुदीहरूलाई राजा आउनुभएको छ है. तर पहिलो क्रिस्चियन प्रचार त्यसैले प्रेरितको पुस्तक पाउँछौँ पत्रुसले उसले दिन्छ त्यो हामी हेर्नेछौँ. दोस्रो पहिलो क्रिस्चियन बप्तिस्मा पनि प्रेरितको पुस्तक मात्र पाउँछौँ यहाँ पाउँदैन बप्तिस्मा छ तर क्रिस्चियन बप्तिस्मा होइन बप्तिस्मा दिने योनाले दिएको बप्तिस्मा जस्तो हामीले लिने होइन प्रभु येशूको बप्तिस्मा पनि त्यो होइन है यहाँ अहिले हामीले लिने बप्तिस्मा सुसमाचारको पुस्तकहरूमा थिएन किनभने प्रभु येशू मर्नु नै भएको थिएन हाम्रो बप्तिस्मा भनेको त येशूसँगै म मरेको हुँ गाडिएको हुँ र बौडी उठेको त्यसैले यो त यतापछि मात्रै हुन सक्थ्यो पहिलो क्रिस्चियन प्रचार पहिलो क्रिस्चियन बप्तिस्मा पहिलो मण्डली पहिलो डिकनहरू पहिलो एल्डरहरू पहिलो क्रिस्चियन सहित विश्वासको लागि मारिएको पहिलो विश्वासीहरू जब उनीहरूलाई चाहिँ क्रिस्चियन भन्ने नाम दियो त्यो पनि यहाँ उल्लेख छ क्रिस्चियन भन्ने नाम परमेश्वरले दिनुभएको थिएन हामीलाई हामीलाई त विश्वासी प्रियजन पवित्रजन परमेश्वरको सन्तान थुप्रै त्यस्तो नाम दिनुभएको छ तर क्रिस्चियन भन्ने नाम त परमेश्वरले दिए होइन हामीलाई त्यो नाम कसले दिएको संसारले. अनि त्यो पहिलो पटक त्यो नाम उल्लेख भएको पनि प्रेरित पुस्तकमा हामी पढ्छौँ साथै प्रेरित पुस्तकमा चाहिँ पहिलो प्रचारकहरू हामी पाउँछौँ प्रचारकहरू सुसमाचार प्रचारकहरू साथै पहिलो इसाई अथवा क्रिस्चियन परमेश्वरलाई आफ्नो भेटी चढाउने कामहरू पनि प्रेरितको पुस्तकमा पाउँछौँ पुरानो भन्दा फरक सबै है यो बुझ्न अति नै आवश्यक छ त्यसैले हामीले मत्तीको पुस्तक पहिला अध्ययन गरेँ है पुरानो नियमसँग त्यसले जोड्छ अब प्रेरितमा जाँदैछौँ यसले हामीलाई पत्रमा जोड्छ हामीलाई क्रिस्चियन जीवनसँग जोड्छ है अनि हामी चाहिँ यहुदी होइन हामी पुरानो नियममा जिइरहेको छैनौँ हामी चाहिँ यो प्रेरितको पुस्तकमा बयान गरेको सुरुवात जसलाई चाहिँ अनुग्रहको प्रबन्ध भनिएको छ यो मण्डली युग ज्यादै विशेषमा जिँदैछौँ त्यसैले के पाउँछ भने प्रेरित पुस्तकमा चाहिँ क्रिस्चियनहरूको सुरुवात नै पाउँछ त्यसैले हाम्रो सुरुवात हामी बुझ्ने हो भने प्रेरितको पुस्तकमा जानुपर्छ मत्ती मर्कुस लुकाले दिँदैन हामीलाई हामीलाई क्रिस्चियनको सुरुवात चाहिँ प्रेरितको पुस्तकमा पाउँछ अनि प्रेरितको पुस्तकका घटनाहरू चाहिँ अघि नै मैले बताएँ यो चाहिँ मूलत यो 30 वर्षको बयान हेर्दाखेरि चाहिँ रोमी साम्राज्यमा घटेका थिए अनि यो परमेश्वरको चाहिँ योजना हो वास्तवमा है संसारकै बीच भागबाट सुसमाचार उहाँले फैलाउन थाल्नुभयो अनि चाखलाग्दो कुरा यो हो कि रोमीहरू यति मेहनती थिए बाटो बनाउनलाई विशेष गरी है उहिले उनीहरूले चाहिँ उनीहरूको रथहरू दौडेन घोडाहरू दौडेन र मानिसलाई हिँड्नलाई पनि एकदम पक्की बाटोहरू बनाएका थिए अनि त्यो असल राम्रो राम्रो बाटाहरूको कारणले के भयो? सुसमाचार एकदम छिटो फैलियो, छिट्टो. अनि साथै रोमी साम्राज्यको सरकार एकदमै उनीहरू राम्रो व्यवस्थापन थियो उनीहरूको. कहीँ पनि अलिकति हुल्दुङ्गा भयो कि त्यहाँ गएर उनीहरूले चाहिँ ठिकठाक पारिहाल्थ्यो. त्यहाँ टायर जलाएर बस्ने काम थिएन त्यहाँ कसैको पनि, होइन. अनि त्यसैले गर्दाखेरि सुसमाचारको लागि चाहिँ ठुलो मद्दत के भयो भने यो यात्राहरूको लागि चाहिँ उनीहरूलाई एकदम शान्त वातावरण थियो. कहिले होइन ग्रिस बन्द होला कि, आज चाहिँ एथेन्सको बाटो बन्द छ कि, अह त्यो कहिले पनि उनीहरूलाई चाहिँ ठिकै हुँदैन थियो. उनीहरू जता गए पनि स्वतन्त्र. अनि परमेश्वरको एकदम ठिक समयमा सबै कुराहरू गर्नुहुन्छ उहाँले, यात्राका लागि शान्तिपूर्ण वातावरण. र अर्को कुरा चाहिँ के थियो भने रोमी साम्राज्यमा यो 30 वर्षको अवधिमा चाहिँ यसरी सुसमाचार फैलिएको कुरा जुन अभिलेख प्रेरित पुस्तकमा गरेछ, त्यो बेला चाहिँ सबैले एउटै भाषा बोल्थे. उनीहरूको आफ्नो आफ्नो भाषा पनि थियो, तर त्यो बेला बोल्ने भाषा चाहिँ के थियो अरे? ग्रिक भाषा, यसलाई युनानी भाषा पनि भन्छ. ग्रिक भाषा चाहिँ पुरै फैलिएको थियो. चाहिँ के भने उहिले सिकन्दर अलेक्जान्डर द ग्रेटको पालामा उसले आफ्नो साम्राज्य फैलाउँदा ऊ चाहिँ इन्डियासम्म आएको थियो, नेपालकै ढोकामा, जसले गर्दा चाहिँ त्यो भाषा फैलियो पनि. अनि जब रोमी साम्राज्य आयो, रोमीहरूको लाटिन भाषा बोल्दैन थिए सबैले, पहिलाकै ग्रिक भाषा बोलिरहेथे. अनि जसको कारण चाहिँ जहाँ गए पनि ग्रिकबाट प्रचार गर्यो भने सुन्थे. कोही कोही ठाउँमा टापुहरूमा जाँदा ग्रिक नबोल्ने आदिवासीहरू भेटिया छन्, तर त्यहाँ पनि परमेश्वरले उनीहरूलाई सुसमाचार प्रचार गर्न पनि प्रयोग गर्नु. तर ग्रिक भाषामा नै हाम्रो नयाँ नियम लेखियो. यसरी हामीले के पाउँछ भने यो प्रेरितको पुस्तकको अभिलेख, यो अन्तरकालीन पुस्तकको विशेषताहरू केही हेऱ्यौँ र हामीले चाहिँ के गर्नुपर्छ यो अध्ययन गर्ने क्रममा हामीले यो महसुस गर्दै जानुपर्छ कि हामी अहिले यहाँ मण्डली छौँ, त्यहाँ छौँ, विभिन्न ठाउँमा छौँ, तपाईँहरू आउनुभएको छ. अनि हामीले पछ्याउने भनेको चाहिँ यहाँ वरिपरि हेरेर अहिलेको आधुनिक मण्डलीहरू होइन, कदापि पनि त्यसो नगर्नुहोस्, ठुलो भूल हुन्छ. यदि हेरेर ओ त्यो ठुलो मण्डलीले के गर्दैछ, ऊ त्यो अमेरिकाको मण्डलीले के गर्दैछ हेर्ने होइन, वास्तवमा भन्यो भने एकदम पतित हुँदैछ मण्डलीहरू. हामीले हेर्नुपर्छ प्रेरितीय मण्डलीहरूलाई. त्यसैले प्रेरितको पुस्तक हामी हेर्दैछौँ, त्यहाँ प्रेरितीय मण्डलीहरूको हामीले देखा सिकी गर्ने हो, कुनै अरू होइन. अनि हामीलाई चाहिँ कसरी सुसमाचार प्रचार गरिनुपर्छ, कसरी मण्डली व्यवस्थित हुनुपर्छ, कसरी अगुवाहरू अनि कसरी चुनिनुपर्छ अगुवाहरू, सबै हामीलाई दिएको छ. कसरी अनुशासन गरिनुपर्छ यही पछ्याउने हो. यो पछ्यायो भने परमेश्वर खुसी हुन्छ, उहाँले दिएको निर्देशन पत्र हामीले त उहाँलाई खुसी पार्ने हो. अनि हामी अन्य इतिहासको मण्डलीहरूलाई पनि हेर्ने होइन, प्रेरितीय मण्डली हेर्ने हो. जसरी एकचोटि हेर्नुहोस् न, पहिलो थेसलोनिकी 2 पावलले चाहिँ यो मेसिडोनियामा भएको यो थेसलोनिकी भएको मण्डलीलाई लेख्दाखेरि, यो पहिलो पावलको पत्र उसले लेख्दाखेरि चाहिँ उसले खुसी भएर लेख्दैछन् त्योको नयाँ भर्खरकै विश्वासीहरू, है. 1 वर्ष पनि भएको छैन उनीहरू प्रभुमा, सायद 3 महिना मात्र, 4 महिना है अनुमान. अनि उसले के भन्छ भने तिमीहरूले एकदम राम्रो गर्दैछौ. कुन कुरामा? पहिलो थेसलोनिकी 2:14, किनकि भाइहरू हो तिमीहरू ख्रिस्ट येशूमा यहुदियामा भएका परमेश्वरका मण्डलीहरूका के गर्नेहरू भयो? देखा सिकी गर्नेहरू भयो. हामी कुन मण्डलीहरूको देखा सिकी गर्ने हो? हामी बाइबलीय प्रेरितीय मण्डलीहरूको देखा सिकी गर्ने हो. त्यो बेलामा चाहिँ उनीहरूले चाहिँ यहुदिया, किन यरुसलमबाट सुरु भएको त्यो पहिलो सुरुको मण्डलीहरूलाई देखा सिकी गर्दै थिए. उनीहरू जस्तै दुःख भोग्दै थिए, उनीहरू जस्तै उनीहरू चाहिँ पुरै हृदयले प्रभुलाई पछ्याउँदै थिए, जति मूल्य चुकाउनु पर्यो पनि. अनि हामी त्यस्तै हुनुपर्छ, प्रभुले हामीलाई सहायता गर्नुभएको छ. अब छ नि यो शीर्षकलाई हेरौँ, अलिकति समय छ है. यो शीर्षकलाई चाहिँ हामी जब हेर्छौँ, अब यहाँ लेखिन्छ प्रेरितका काम, प्रेरितले गरेको काम. अनि त्यो शीर्षक हामीले अझ हेर्नेछौँ है, कसरी यहाँ चाहिँ प्रेरितहरूद्वारा केही कामहरू भइरहेको छ. तर छ नि शीर्षक चाहिँ परमेश्वरले दिनुभएको होइन है, त्यो चाहिँ याद गर्नु चाहिँ. जब हामीले पढ्छौँ नि थेसलोनिकीहरूलाई पावल प्रेरितको पत्र, यो शब्द पनि पवित्र आत्माले नै दिएको भनेर चाहिँ नठान्नुहोस्. यहाँदेखि सुरु हुन्छ, पवित्र आत्मा दिएको शब्दहरू। त्यसैले प्रेरितका काम भन्ने त्यो शीर्षक चाहिँ पछि राखिएको हो। अनि सायद अनि कति विश्वासीहरूले भन्छन् यो यसको शीर्षक त प्रेरितका काम होइन, यो त येशु ख्रीष्टका कामहरू हुनुपर्ने भन्छ। अनि सही हो। जस्तै एकचोटि हेर्नुहोस् त मसँग प्रेरित एक अध्यायमा, प्रेरित त मान्छे हुनुहरू त मच्छुवा मात्रै हुन्, पाल बुन्यहरू हुन, के गर्नु सक्थ्यो उनीहरू? यो काम त प्रभु येशु ख्रीष्टको काम हो भन्नुपर्छ। अर्को शीर्षक पनि दिन सकिन्छ यसलाई, एक चाहिँ प्रभु येशु ख्रीष्टका कामहरू भन्न सकिन्छ यो प्रेरितको पुस्तकलाई, अर्को चाहिँ यो चाहिँ पवित्र आत्माको कामहरू भन्न पनि सकिन्छ, किन पवित्र आत्मा आउनु भएर अब गर्न थाल्नु भएको हो। पवित्र आत्माको काम भन्ने शीर्षक सुहाउँदो छ वास्तवमा, प्रेरितका कामहरू भन्नु भन्दा एक अर्थले त्यो पनि ठिक छ, त्यसको अर्थ पनि हामी हेरौँला, तर प्रेरितका काम भन्दा पनि पवित्र आत्माको कामहरू। त्यसैले पहिला त्यो हेरौँ, किनभने के स्पष्ट छ भने यो प्रेरितको पुस्तक हामीले अध्ययन गर्दै जाँदाखेरि कि पवित्र आत्मा एउटा व्यक्ति नै आउनु भएको छ, अदृश्य तर आउनै भएको छ, अनि उहाँले चाहिँ काम गरिरहनु भएको छ। यस्तो काम कि यहाँ प्रेरित एकको आठ पदमा हामीले हेर्छौँ, प्रेरित एकको आठ, तर पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ र यरुसलममा सारा युदिया र सामरिया अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरो निम्ति साक्षी हुनेछौ। त्यसैले पवित्र आत्मा आउनु भएर पो गरा रहेछ, त्यसैले यो त पवित्र आत्माको काम हो। पवित्र आत्मा त्यहाँ विश्वासीको हृदयहरूभित्र बास गर्न आउनु भएको छ, जब प्रभु येशूलाई विश्वास गर्ने बित्तिकै है, दुई अध्यायको 38 पद, सुसमाचार सुन्ने विश्वास गर्न लागेका विश्वास मानिसहरूलाई यसरी लेखेको छ, 2:38, तब पत्रुसले तिनीहरूलाई भने पापहरूका क्षमाका निम्ति पश्चाताप गर्नुहोस् र तपाईँहरू हरेकले येशु ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस् अनि तपाईँहरूले के को दान पाउनुहुनेछ? पवित्र आत्माको दान पाउनुहुनेछ। येशु ख्रीष्टलाई विश्वास गरेपछि पवित्र आत्मा पाइने रहेछ। यहाँ पढ्दै गयो भने 4:8 पदमा हेर्नुहोस् त, विश्वासीले एकदम साहसी छन्, बुद्धि पनि उनीहरूको अचम्मको छ, गाउँबाट आयो यस्तो। 4:8 पदमा हेरौँ त, तब पत्रुसले पवित्र आत्माले भरिएर तिनीहरूलाई भने हे जनताका शासकहरू र इजरायलका बुढा प्रधानहरू, एउटा मछुवाले शासक वर्गलाई चाहिँ सुन्नुहोस् भनेर चाहिँ एकदम नडराइकन प्रचार गर्दैछ, कहाँबाट आयो यस्तो साहस? अनि यस्तो शब्दहरू बुद्धिहरू पवित्र आत्माको काम हो। पवित्र आत्माले सान्त्वना दिनुभएको हामी पढ्न सक्छौँ, पवित्र आत्माले प्रचारकहरू जाऊ भनेर उनीहरूलाई बोलाउनु भएको छ, पठाउनु भएको छ, अनि पवित्र आत्माले प्रचारकहरूको लागि चाहिँ होइन हामी अध्ययन गर्छौँ, अनि त्यहाँ नजाऊ यहाँ जाऊ भनेर उनीहरूलाई अगुवाई गर्नुभएको छ। अनि पवित्र आत्माले चाहिँ मण्डलीहरूमा एल्डरहरू नियुक्त गर्नुभएको छ है। त्यसैले पवित्र आत्माको काम हो। तर अर्को चाहिँ शीर्षक दिन सक्ने चाहिँ के पनि भने प्रेरितको पुस्तकलाई चाहिँ येशु ख्रीष्टका कामहरू भन्न पनि सकिन्छ। एकचोटि हेर्नुहोस् त प्रेरित एकको एकमा, हे थियोफिलस, येशूले जे गर्न र सिकाउन थाल्नु भयो। अब त्यो शब्दलाई राम्रोसँग हेर्नुहोस् त, हे थियोफिलस, येशूले जे गर्न र सिकाउन के भनेछ? थाल्नु भयो। त्यो त मैले पहिला लेखेँ, हेर्नुहोस् है यहाँ लेखेको छ नि, यो सुसमाचार, यो लुकाको सुसमाचारले चाहिँ प्रभु येशूले जे गर्न र सिकाउन थाल्नु भयो, सिकाउनु भयो भनेको छैन, बुझ्नु भयो? प्रभु येशूले जे पहिला गर्न र सिकाउन सिध्याउनु भयो भनेको भए चाहिँ अब सकियो हुन्थ्यो प्रभु येशूको काम, तर होइन, जुन थाल्नु भयो भनेर भनेपछि उहाँको सकिया छैन, त्यो काम त अब यहाँ गरिरहनुहुन्छ उहाँले, बुझिरहनुहुन्छ, तर उहाँ स्वर्गबाट त्यसरी हो। पहिला चाहिँ एउटा मानिसको रूपमा हिँडिरहनु भएको थियो मानव शरीरमा है, उहाँलाई मानिसहरूले हेला गर्न सक्ने, थुक्न सक्थे, कुट्न सक्थे, मारे पनि, तर उहाँ बोरी उठेर चाहिँ अब पिताको दाहिने हातबाट पवित्र आत्मा पठाउनु भएर विश्वासीहरू भित्र रहेर अब काम गर्दै हुनुहुन्छ। त्यसैले जे थाल्नु भयो त्यो पहिलो बयान हो, अब उहाँले चाहिँ अझै गरिरहनु भएछ भन्ने कुरा चाहिँ हामी पाउनेछौँ। अनि साँच्चै त्यही नै पाउँछौँ, प्रेरितको एक अध्यायमा के पाउँछौँ? बोरी उठ्नु भएको प्रभुले चाहिँ निर्देशनहरू दिन थाल्नुहुन्छ, तिमीहरू यरुसलेम बसिराख्न, पवित्र आत्मा आउनुहुन्छ, त्यसपछि चाहिँ तिमीहरू मेरो निम्ति साक्षी हुन यरुसलेमबाट सुरु गरेर यहुदिया सामरिया अनि पृथ्वीको छेउसम्म जानु। निर्देशन प्रभुले दिइरहनु भएको छ है, प्रभुको काम सकेको छैन। दोस्रो अध्यायमा जाउँ, त्यहाँ चाहिँ के पाउँछौँ? प्रभु येशूले नै स्वर्गबाट पवित्र आत्मा पठाउनु भएको, उहाँले पठाउनु भएको, पितासँग, पिताको प्रतिज्ञा हो, पिताले पठाउनु भयो, येशूले पनि पठाउनु भएको। किन पठाउनु भयो? विश्वासीहरूभित्र बास गर्नलाई पवित्र आत्मा पठाउनु भयो, उनीहरूलाई सामर्थ्य दिएर संसारभरि गवाही हुनका लागि पवित्र आत्मा दिनुभयो। भनेपछि त आज पनि पवित्र आत्मा हामीसित हुनुहुन्छ, आज पनि प्रभु त्यहाँबाट निर्देशनहरू दिइरहनु भएको छ। यो एकदम महत्त्वपूर्ण छ। हामी स्थानीय मण्डलीमा छ नि, यो कुरा हामीले बुझ्यौँ भने है हामी चाहिँ एकदम सुरक्षित हुन्छ। जहिले पनि के भने, जब हामी जुट्छौँ, मानव स्थानीय मण्डलीको लागि केही सरसल्लाह गर्नु पर्यो होइन, मण्डलीको सदस्य जुट्छौँ, जहिले पनि के याद गर्ने भने, प्रभु चाहिँ यो मण्डलीको शिर हो, उहाँ सर्वोच्च स्थानमा बसेर अहिले पनि काम गर्दै हुनुहुन्छ, काम थाल्नुभयो, गरिरहनु भएको छ। अनि हामी भित्र चाहिँ पवित्र आत्मा हुनुहुन्छ, उहाँ बिना हामी केही पनि गर्ने होइन, उहाँको निर्देशन बिना एक पाइला पनि सर्ने होइन, उहाँको वचनलाई हेर्दै प्रार्थना गर्दै उहाँलाई भरोसा गर्नै पर्छ। एउटा स्थानीय मण्डली मात्र सफल हुने है, यो मान्छेले गर्ने कार्य होइन कि, स्थानीय मण्डली भनेको होइन मान्छे जुट्दैमा, थोरै धेरै जतिसुकै होस् कहाँ मण्डली हुन्छ, त्यहाँ प्रभु येशू ख्रीष्टले काम गरिरहनु पर्छ, शिर भएर पवित्र आत्मा हुनुपर्छ, अनि त्यहाँ चाहिँ सुम्पिनुपर्छ उहाँको अधीनतामा। अनि जब दुई अध्याय भयो, अब तीन चार पढ्दै 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 जाँदा के पाउँछौँ, छक्क निमा सर बताउँछ अब यो भागको अन्तिम भागमा चाहिँ के भने, अब प्रचार हुन थाल्छन् कसको नाममा, येशूको नाममा, रोगीहरू निको पारिन थाल्छ कसको नाममा, येशूको नाममा है, विश्वासीहरू थपिन्छ कस कहाँ, प्रभुमा थपिए भनेछ, बत्तीसमा लिन थाल्छन् विश्वासीहरूले कसको नाममा, प्रभु येशू ख्रीष्टको नाममा। अनि जब विश्वासीहरूलाई सतावट आउन थाल्छ नि, कसलाई सताएको हुन्छ, एकचोटि हेर्नुहोस् त प्रेरित नौ अध्यायमा, विश्वासीहरूलाई जब यो संसारमा चाहिँ त्यहाँ कुटपिट अनि उनीहरूलाई मार्ने पनि भइरहेको थियो, प्रभु येशूले त भन्नुहुन्छ मलाई सताइरहेको छ है, जुन चाहिँ नौको पाँचमा छ नि, अनि उनले भने तपाईँ को हुनुहुन्छ प्रभु, अनि प्रभुले भन्नुभयो म येशू हुँ जसलाई तिमी सताउँछौ है, त्यहाँ प्रभु येशूलाई सताइएको रहेछ विश्वासीलाई सताउँदा। त्यसपछि जब विश्वासीहरू प्रचार गर्न थाल्थे, कसको हात हुन्थ्यो त्यो प्रचारमा, प्रभु येशूकै हात हुन्थ्यो भन्ने कुरा पढ्छन् कहाँ छ, प्रेरित एघारको एक्काइसमा हेर्नुहोस् त, एघारको एक्काइस, साधारण विश्वासीहरू है, उनीहरू चाहिँ अब यरुसलमबाट छर्कुसो भएर चाहिँ भाग्नु पर्यो सतावटले, अनि जहाँ गए उनीहरूले त प्रचार गर्न थालेछ, हामीले गर्नुपर्ने त्यही हो नि त, एक्काइस पद, अनि प्रभुको हात तिनीहरूमाथि थियो, तिनीहरूको साथमा थियो, र धेरैजनाले विश्वास गरेर प्रभुतिर फर्के। कसरी सुसमाचार सुनेर मान्छेहरू पश्चाताप गरेर आउँछन्, प्रभुको हात त्यहाँ भएकोले। अनि त्यसपछि त्यहाँ सुसमाचार प्रचार गर्दा सुन्नेको हृदय पनि प्रभुले नै खोल्नु हुँदो रहेछ, फेरि प्रेरित सोह्र अध्यायको चौध पदमा, लिडिया भन्ने एकजना स्त्री छन् त्यहाँ फिलिपीमा, हो युरोपको पहिलो विश्वासी, प्रेरित सोह्रको चौध पढ्छन्, अनि लिडिया नाम भएकी वैजनी बिक्री गर्ने थियाटिरा सहरको परमेश्वरको भक्ति गर्ने एउटी स्त्रीले सुनिरहेकी थिइन् पावलले प्रचार गर्दै थियो, पावलद्वारा बोलिएका कुराहरूमा ध्यान लगाउन् भनी प्रभुले उनको हृदय खोल्नु भयो। यसरी हो, त्यसैले प्रेरितको पुस्तकमा हामी देख्छौँ प्रभु नै काम गरिरहनु भएको छ, पवित्र आत्मा काम गरिरहनु भएको छ, प्रेरितका पवित्र आत्माको काम प्रभु येशूले काम गरिदिनुहुन्छ, यो पुस्तक चाहिँ येशू ख्रीष्टका कामहरू हुन्। त्यसपछि प्रचारकहरूलाई उत्साह दिन प्रभु येशू देखा परिरहनु भएको छ, अठार अध्यायको नौमा हेर्नुहोस् त, यहाँ आठ पदमा लेखेको छ, अनि सभाघरमा मुख्य शासक क्रिस्पसले आफ्नो सारा परिवारसित प्रभुमाथि विश्वास गरे, अनि कोरिन्थीहरूमध्ये धेरैले सुनेर विश्वास गरे र बप्तिस्मा लिए, तब राति दर्शनद्वारा प्रभु पावलसँग बोल्नुभयो, को बोल्नुभयो अरे, प्रभु बोल्नुभयो है, प्रभु चाहिँ चुप्लाएर बसिरहनु भएको छ नि स्वर्गमा, एकदम सक्रिय हुनेछ, अनि हामी मण्डलीले त्यति बुझ्न चाहिँ पर्छ, अनि प्रभु बस्नुहोस् हामी तपाईँको लागि काम गर्छौँ त्यस्तो होइन, त्यो हुँदै होइन, त्यो गर्यो भने सबै मानवीय हुन्छ, त्यहाँ समस्या हुन्छ, त्यो चाहिँ कुनै ऊर्जा हुँदैन त्यसमा, तर यहाँ चाहिँ प्रभु काम गरिरहनुहुन्छ। अनि दर्शनद्वारा प्रभु पावलसँग बोल्नुभयो, के भन्नुभयो पावललाई, नडर तर बोल्दैछ र चुप नलाग, अनि उन्नाइस के अरे दस भन, किनकि म तिम्रो साथमा छु, सम्झाइरहनु भएको छ पावलले, के अरे प्रभुले पावललाई, म तिम्रो साथमा छु, र तिम्रो हानि गर्नलाई कोही पनि तिमीमाथि आइलाग्ने छैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन् भन्नुहुन्छ। अनि छोटकरी भन्ने भने है प्रेरित पुस्तकमा पढ्दाखेरि पहिल्यै पछि मण्डलीहरूसँग चाहिँ प्रभु हुनुहुन्थ्यो, प्रतिज्ञा त दिनुभएको थियो नि होइन। अन्तिम यो पढौँ त यो क्लासको अन्तमा मत्ती 28 चाहिँ जब उहाँले महान आज्ञा दिनुहुँदाखेरि उहाँले यसरी भन्नुभएको थियो, मत्ती 28:18 पददेखि, यो चाहिँ यो सबै काम सुरु हुँदा अगाडि है स्वर्ग उचालिएर जानुभन्दा अगाडि उहाँको महान आज्ञा दिँदै हुनुहुन्छ है, पवित्र आत्मामा आउन लागिरहनु भएको छ, तिमीहरू पर्ख म पठाउनेछु, तिमीहरूले सामर्थ्य पाउनेछौ, मेरो गवाही हुनुपर्छ, अनि तिमीहरूले यो गर्नुपर्छ। के गर्नुपर्छ प्रभु? 18 पदबाट सुरु हुन्छ, अनि तिनीहरूको आएर येशु तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ, 20 मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ, अनि हेर म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। अनि प्रेरितको पुस्तकमा चाहिँ हामीले पाउँछौँ प्रभु येशूले धोका दिनुभएको थिएन, यो प्रतिज्ञा उहाँले पूरा गरिरहनु भएको पाउँछौँ। पहिले पछि मण्डलीसँग प्रभु येशू हुनुहुन्थ्यो, त्यसैले 30 यत्र काम हुन सक्यो, प्रभु बिना त असम्भव। त्यसैले पवित्र आत्मा उनीहरूभित्र बास गर्दै र पुनरुत्थित र महिमित प्रभुले काम गर्नुहुँदै प्रेरितको पुस्तकमा भएको घटनाहरू पुरा भएको, यो भए परिचयको बुँदाहरू प्रभुको इच्छाले हामी अगाडि बढ्नेछौँ।